नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै रुबिना श्रेष्ठको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
निर्वाचन आयोगले आज प्रदेश सभाको समानुपातिक तर्फको सीट बाँडफाँड गर्न सकेन। प्राविधिक काम नसकिएकोले भोलि मात्र दलले पाएको सीट निर्धारण गर्ने आयोगको भनाई।
मानव बेचबिखनको आरोपमा नुवाकोट डुक्चेश्वर एकका वडाध्यक्ष पक्राउ। वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे सहित तीनजना धरोटीमा रिहा।
उच्च रक्तस्राव हुँदा बाजुरामा एक सुत्केरीको ज्यान गयो। समयमै स्वास्थ्य चौकी पुर्याउन नसक्दा ज्यान गएको स्वास्थ्य कर्मीको भनाई।
दक्षिण कोरियामा एक भवनमा आगलागी हुँदा 29 जनाको ज्यान गयो, 26 जना घाइते।
र 15 वर्ष मुनिको महिला साफ च्याम्पियनसिपमा नेपालले भूटानसँग बराबरी खेल्यो। ईपीएल क्रिकेटमा आज काठमाडौँ र भैरहवा विजयी।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442393 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। निर्वाचन आयोगले आज प्रदेश सभाको समानुपातिक तर्फको सीट बाँडफाँड गर्ने तयारी गरे पनि प्राविधिक काम नसकिएकाले भोलि मात्र दलले पाएको सीट निर्धारण गर्ने भएको छ। प्रदेश सभातर्फ मत संख्या संकलन र रुजु गर्ने काम सकेपछि बाँकी रहेकाले सीट संख्या बाँडफाँड गरी दलहरूलाई पत्र लेख्न लागिए पनि आज नभ्याइएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो। आयोगले प्रदेश सभाका समानुपातिकतर्फका सांसदको नाम पठाउन दललाई 7 दिनको समय दिने तयारी गरेको छ। प्रदेशसभामा कुल सदरमतको 1.5% सीमा कटाउने दलले सांसद पाउने कानूनी व्यवस्था छ। प्रदेशसभामा राष्ट्रिय दलको मान्यता पाएका 5 दलसहित प्रदेश नम्बर 1 राप्रपा, 2 नेपाल संघीय समाजवादी पार्टी र प्रदेश नम्बर 3 विवेकशील साझा र नेमकिपाले एक एकजना सांसद पठाउने सम्भावना छ। प्रतिनिधि सभाको समानुपातिक तर्फको सीट बाँडफाँड बारे दलहरूबीच विवाद भए पनि आयोगले भने तयारी गरिरहेको छ। सबै ठाउँको मत रुजु गरी सम्बन्धित निर्वाचन अधिकृतले कागजात बुझाइसकेपछि संघीय प्रतिनिधि सभाका लागि पनि 7 दिनको समय दिएर दलहरूलाई पत्र पठाइनेछ।
प्रतिनिधि सभाको प्रत्यक्षतर्फ 36 क्षेत्रमा जितेको नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ 17 सीट जित्ने भएको छ। प्रत्यक्षमा दोस्रो दल बने पनि समानुपातिकमा भने माओवादीले कम भोट पाएका कारण प्रतिनिधि सभामा 53 सीट सहित तेस्रो ठूलो दल बनेको छ। माओवादी केन्द्रले समानुपातिकबाट पाएको 17 मध्ये कम्तीमा 15 सीट महिलाका लागि छुट्याउनै पर्ने हुन्छ। कम्तीमा 1/3 महिला हुनुपर्ने संवैधानिक प्रावधानका कारण माओवादीका 53 जना सांसद मध्ये 18 जना महिला सांसद हुनै पर्छ। प्रत्यक्ष तर्फबाट 3 महिलाले जितेकोले अब माओवादीले समानुपातिकको 17 मध्ये 15 महिला पठाउनुपर्छ। माओवादीका पम्फा भूषालले ललितपुर 1, बिना मगरले कञ्चनपुर 1 र कमला रोकाले रुकुम पूर्वबाट चुनाव जित्नु भएको छ। माओवादीले बुझाएको बन्द सूचीमा रहेका को बन्दै छन् त सांसद? थप जानकारी सहित प्रकाश ढकाल।
माओवादीले समानुपातिकबाट निर्वाचित गर्न पाउने 2 पुरूषमा 7 क्लस्टरको पहिलो नम्बरमा रहेका मध्येबाट छनौट गर्नुपर्ने भएको छ। जसमा खस आरी कोटाको पहिलो नम्बरमा हितराज पाण्डे, आदिवासी जनजातिको पहिलो नम्बरमा सुनिल कुमार मानन्धर, दलित कोटाको पहिलो नम्बरमा तिलक परियार, थारू क्लस्टरको पहिलो नम्बरमा रामजी चौधरी, मधेसी कोटाको पहिलो नम्बरमा जोग कुमार बरबरिया र मुस्लिम कोटाको पहिलो नम्बरमा हकीकुल्लाहा मुसलमान रहेका छन्। माओवादी स्रोतका अनुसार 2 पुरूषमध्ये 1 हितराज पाण्डे सांसद बन्ने निश्चित भएको छ भने अर्को 6 मध्येबाट कसलाई पठाउने भन्ने विषयमा छलफल भइरहेको छ। माओवादीले समानुपातिकबाट छनौट गर्ने 15 महिला मध्ये खसारे कोटाबाट 5 निर्वाचित गर्नुपर्छ। आयोगमा बुझाएको बन्द सूची अनुसार यो कोटाबाट रेखा शर्मा, पूर्ण कुमारी सुवेदी, धर्मशिला चापागाई, सत्या पहाड़ी र सीता पोखरेल सांसद बन्नुहुनेछ। त्यस्तै आदिवासी जनजाति क्लस्टरबाट जयपुरी घरती शशि श्रेष्ठ, त्यस्तै आदिवासी जनजाति क्लस्टरबाट जयपुरी घरती शशि श्रेष्ठ, उनसरी घरती मगर र यशोदा गुरूङ सांसद बन्ने निश्चित जस्तै छ। उनसरी घरती मगर निवर्तमान सभामुख समेत हुनुहुन्छ। माओवादीले दलित कोटाबाट दुईजना महिलालाई सांसद बनाउन पाउने भएको छ, जसले गर्दा बन्द सूचीको पहिलो नम्बरमा रहेकी अञ्जना विसंखे र दोस्रो नम्बरमा रहेकी दुर्गा विकले सांसद बन्ने अवसर पाउने भएका छन्। मधेसी समुदायबाट इन्दु शर्मा र बोधमाया यादव छनौट हुनेछन्। माओवादीले थारू वा मुस्लिम कोटा मध्ये एउटाबाट मात्र सांसद निर्वाचित गर्न पाउने भएको छ। दुईवटै कोटाबाट एक एकजना निर्वाचित गर्दा जम्मा संख्याभन्दा धेरै हुने भएकाले थारू वा मुस्लिम मध्ये एउटा कोटाबाट मात्र एकजना छनौट गर्न पाउने भएको हो। यस्तो अवस्थामा थारू कोटाको पहिलो नम्बरमा रहेकी रामकुमारी चौधरी वा मुस्लिम कोटाको पहिलो नम्बरमा रहेकी चात तारा कुमारी मध्ये एकजना सांसद बन्नेछन्। त्यस्तै माओवादीले पिछड़िएको क्षेत्रबाट बन्द सूची भित्रैबाट एकजना महिलालाई छनौट गर्नुपर्छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव मार्फत नागरिकले दिएको जनमतप्रति पार्टी र नेताहरू विनम्र हुनुपर्ने बताउनु भएको छ। नेपाल देशभक्त गणतान्त्रिक मंचले बानेश्वरमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले नागरिकले जिम्मेवारीको ठूलो भारी बोकाएकाले अब देशमा स्थिरता र विकासको सपना साकार पार्ने दायित्व पूरा गर्ने समय आएको बताउनुभयो। नागरिकले वाम गठबन्धन र पार्टी एकतालाई अनुमोदन गरेको भन्दै अध्यक्ष दाहालले इमान्दार भएर अघि बढ़नुपर्ने उल्लेख गर्नुभयो। युद्ध र शान्ति दुवैको नेतृत्व गर्ने अवसर नागरिकले आफूलाई दिएको उल्लेख गर्दै प्रचण्डले अब नेपालको स्थिरता, विकास र समृद्धिको नेतृत्व गर्ने जिम्मेवारी पनि आफ्नो काँधमा आएकाले त्यो पनि पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवा सहित तीनैजना शीर्ष नेतालाई बधाई दिनुभएको छ। मोदीले प्रतिनिधि सभा र प्रदेशसभाको चुनाव सफलतापूर्वक सम्पन्न गरेकोमा प्रधानमन्त्री देउवालाई बधाई दिनुभएको हो। यस्तै प्रतिनिधि सभातर्फ जित हासिल गरेकोमा पनि देउवालाई मोदीले बधाई दिनुभएको हो। यसै गरी मोदीले आजै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि बधाई दिनुभएको छ। नेपालमा वाम गठबन्धनले बहुमत ल्याएको भन्दै आज दिउँसो फोन गरेर मोदीले प्रचण्ड र ओलीलाई बधाई दिएको प्रचण्डका प्रेस संयोजक मनोहरी तिमल सिन्हाले जानकारी दिनुभयो। अध्यक्ष प्रचण्ड र ओलीले पनि आफूलाई बधाई दिएकोमा भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिनुभएको थियो। टेलिफोन वार्तामा नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत कुराकानी भएको थियो।
उच्च रक्तस्राव हुँदा बाजुरामा एक सुत्केरीको ज्यान गएको छ। आज बिहान 10 बजे घरमै सुत्केरी भएकी स्वामी कार्तिक गाउँपालिका वडा नम्बर 5 की 44 वर्षकी शिबु महतराको उच्च रक्तस्राव हुँदा ज्यान गएको हो। घरबाट 6 घण्टाको पैदल दूरीमा बर्थिङ सेन्टर भए पनि घरमै सुत्केरी गराएका कारण महतराको ज्यान गएको स्थानीय स्वास्थ्यकर्मी भक्त कैलाले जानकारी दिनुभयो। सुत्केरी भए लगत्तै अस्पताल पुर्याएको भए महतराको ज्यान बस्न सक्ने भए पनि समयमै अस्पताल नलगेकोले ज्यान गएको जिल्ला जनस्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले जानकारी दिनुभयो।
नेपाल विद्युत प्राधिकरणले लोड सेडिङको हल्ला फैलिएको भन्दै ध्यान आकर्षण भएको जनाएको छ। केही संचार माध्यम र सामाजिक सञ्जालमा अघोषित रूपमा लोड सेडिङ भइरहेको र लोड सेडिङ हुँदैछ भन्ने हल्ला फैलाइएको भन्दै प्राधिकरणले विज्ञप्ति निकालेर ध्यान आकर्षण भएको जनाएको हो। अहिले औद्योगिक ग्राहकलाई दैनिक 3 घण्टा बाहेक अन्य ग्राहकलाई घोषित अघोषित रूपमा कुनै पनि प्रकारको लोड सेडिङ नगरिएको प्रश्न पार्दै प्राधिकरणले प्राविधिक समस्याका कारण केही बेरसम्म लोड सेडिङ भएमा तत्काल प्राविधिक टोली खटाएर विद्युत आपूर्ति गरिरहेको जनाएको छ। यस्तै आपूर्तिमा सुधार ल्याउन फिडर र ट्रान्सफर्मरको क्षमता बढाउने काम भइरहेको पनि प्राधिकरणका प्रमुख कुलमान घिसिङले बताउनुभयो। हिउँद लागेसँगै खोला र नदीमा पानीको बहाव घटेकोले विद्युत उत्पादनमा केही कमी आएको तर ग्राहकलाई भने अँध्यारोमा नराखिने प्राधिकरणले जनाएको छ। बिजुलीको धेरै माग भएको बेलामा प्राधिकरणले आफ्ना जलविद्युत आयोजनाबाट 372 मेगावाट, निजी क्षेत्रबाट 220 मेगावाट र भारतबाट 372 मेगावाट गरी 964 मेगावाट विद्युत आपूर्ति गरिरहेको छ भने अपुग झण्डै 300 मेगावाटका लागि औद्योगिक ग्राहकलाई बिहान र बेलुकाको समयमा 3 घण्टा मात्रै विद्युत कटौती गरिएको प्राधिकरणले जनाएको छ। यस्तै माग बढी हुने समय साँझ र बिहानमा हिटर, वासिङ मेसिन, आइरन, पानी तान्ने पम्प लगायतका विद्युतीय उपकरण प्रयोग नगरी उज्यालो नेपाल बनाउने अभियानमा सहयोग गर्न पनि विद्युत प्राधिकरणले सबै ग्राहकसँग आग्रह गरेको छ।
सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे सहित तीनजना दस लाख धरौटीमा छुटेका छन्। विशेष अदालतले महानिर्देशक पाण्डे सहित विभागका शाखा अधिकृत कृतिवल्ल पौडेल र नायब सुब्बा खड्ग बहादुर केसीलाई धरौटीमा छाड्न आज आदेश दिएको हो। धरौटी बुझाएपछि उनीहरू रिहा भएको विशेष अदालतले जनाएको छ। सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा महानिर्देशक पाण्डेलाई कार्तिक 29 गते र अरू दुईजनालाई 28 गते पक्राउ गरिएको थियो।
मानव बेचबिखनको आरोपमा नुवाकोटको दुप्तेश्वर गाउँपालिका वडा नम्बर 1 वडाध्यक्ष पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले वडाध्यक्ष सुनबहादुर तामाङलाई उनकै कार्यकक्ष घ्यामफेदीबाट पक्राउ गरेको हो। तामाङले 2071 साल जेठमा पीड़ितलाई ललाई फकाई दिल्ली पुर्याएर देह व्यापारमा लगाएको प्रहरीले जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको पनि प्रहरीको भनाइ छ। मानव बेचबिखनको आरोपमा जिल्ला अदालत नुवाकोटमा मुद्दा चलिरहेका बेला तामाङ गत वैशाखमा भएको स्थानीय तहको चुनावमा वाडा अध्यक्षमा निर्वाचित भएका थिए।
सीधा कुरा प्रष्ट विचार यो हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च, कमाई कति हुन्छ, ओभर टाइम बिदानी, अरू के दिन्छ, काम के हो, बसै कहाँ हो, के हुन्छु बिदा, सबै कुरा प्रष्ट हुनु नराखिदु बिदा। विदेश जाँदा बुझेर जानु, धोका ठाकर कसैले नखानु, धोका ठाकर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नुहुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले निर्वाचन आयोगले आज प्रदेशसभाको समानुपातिकतर्फको सीट बाँडफाँड गर्न सकेन, मानव बेचबिखनको आरोपमा नुवाकोट दुप्चेश्वर 1 वडाध्यक्ष पक्राउ, वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे सहित तीनजना धरौटीमा रिहा, उच्च रक्तस्राव हुँदा बाजुरामा एक सुत्केरीको ज्यान गयो लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। सरकारले घोषणा गरेको 3 वर्ष पछि नेपाल अण्डामा आत्मनिर्भर भएको छ। सरकारले पशु र पंक्षीजन्य पदार्थबाट प्राप्त हुने मासु, अण्डा र दूधमा आत्मनिर्भर हुने योजना सार्वजनिक गरेकोमा यो वर्ष अण्डामा आत्मनिर्भर बन्न सफल भएको अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले जानकारी दिनुभयो। सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासमा घोषणा सफल भएपछि पशुपालन क्षेत्रमा युवाको सक्रिय सहभागिता रहने अण्डा उत्पादक संघले जनाएको छ। गत वर्ष कुल उत्पादन र देशको जनसंख्याको हिसाबले प्रति व्यक्ति प्रतिवर्ष 33 अण्डा उपलब्ध भएकोमा अहिले झण्डै 46% वृद्धि भएपछि नेपाल अण्डा उत्पादनमा आत्मनिर्भर भएको हो।
संगीतकार चन्द्रराज शर्माको निधन भएको छ। झण्डै 900 गीतमा संगीत दिनुभएका नेपाल कलाभूषण शर्माको त्रिवी शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको साहित्यकार प्रकाश सायामीले जानकारी दिनुभयो। 2000 सालको असार 24 गते काठमाडौँको दिल्ली बजारमा जन्मिएका शर्माले तत्कालीन राजा महेन्द्रबाट नेपाल कलाभूषण उपाधि पाउनु भएको थियो। उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
यस्तै कथाकार तथा उपन्यास कार प्रेमा शाहको पनि निधन भएको छ। नेपाली साहित्यमा यौनका विषयमा लेखिएको कथा पहेँलो गुलाफबाट निकै चर्चित भएकी शाहको आज बिहान अमेरिकामा निधन भएको हो। 2002 साल मंगिर 25 गते वीरगंजको श्रीपुरमा जन्मनु भएकी शाहका पहेँलो गुलाफ, विषयान्तर, मन्टुको बजैको कथाको पेटारो सहितका कथा संग्रह प्रकाशित छन्। यस्तै उहाँ नेपालमा पहिलो पटक 10 जना मिलेर लेखिएको संयुक्त उपन्यास आकाश विभाजित 6 को लेखक मध्ये एक हुनुहुन्छ।
बागलुङको सर्कुवामा घर लिप्ने माटो खन्ने क्रममा पुरिएर आज दुईजनाको ज्यान गएको छ। घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर जैमिनी नगरपालिका वडा नम्बर 4 सर्कुवाकी 50 वर्षकी हरिकला सुनार र 25 वर्षकी पूर्णकला नेपालीको ज्यान गएको हो। माटोमा पुरिएर घाइते भएकी तारा सुनारको फेवा सिटी अस्पताल पोखरामा उपचार भएको छ।
हेलो सरकारले 6 वर्षमा झण्डै 81% गुनासो सम्बोधन गरेको छ। हेलो सरकारमा आएका गुनासा मध्ये सर्वसाधारणका 59,186 गुनासा सम्बोधन गरिएको हेलो सरकार कार्यालयका शाखा अधिकृत रामचन्द्र कोइरालाले जानकारी दिनुभयो। हेलो सरकारमा 6 वर्षमा 67,613 गुनासा आएका थिए। विक्रम सम्बत 2068 साल कार्तिक 17 गतेदेखि तत्कालीन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सर्वसाधारणका गुनासो सम्बोधन गर्न हेलो सरकार सञ्चालन गर्नुभएको थियो। हेलो सरकारमा धेरैजसो विकास निर्माण, स्वास्थ्य, शिक्षा, रोजगारी र प्रशासनतर्फका गुनासो आउने गरेका छन्।
साताभरि नै ओह्रालो लागेको शेयर बजार परिसूचक नेप्से आज पनि घटेको छ। आज 12.32 अंकले घटेर 1472.15 अंकमा ओर्लिएको हो। क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इण्डेक्स 2.74 अंकले घटेर 309.94 अंकमा झरेको छ। आज 153 कम्पनीका 9,90,000 कित्ता शेयर 47 करोड़ रूपियाँमा खरिद बिक्री भएको छ। सबैभन्दा बढ़ी स्ट्याण्डर्ड चार्टर्ड बैंकको 3,77,00,000 रूपियाँको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। कारोबारको शुरूआतमा 2 अंक बढ़ेको बजार 15 मिनटपछि घट्न शुरू गरेको थियो। त्यसपछि लगातार घटेको शेयर बजार कारोबार अवधिभर घटेर 1472.15 अंकमा झरेको हो। एक साता मात्र शेयर बजार 48 अंकले घटेको छ। साताको पहिलो दिन 1520.15 अंकमा रहेको शेयर बजार अन्तिम दिन आज 1472.15 अंकमा झरेको हो।
मेरो पनि भन्नु छ।
नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर 1 का वडा अध्यक्ष सुनबहादुर तामाङ पक्राउ परेको खबर उज्यालोमा सुनेर ट्वीटरमा परशुराम ढकाल लेख्नुहुन्छ, जनप्रतिनिधि नै चेलीबेटी बेचबिखनको आरोपमा पक्राउ परेको खबरले लज्जाबोध भयो। तर के गर्नु, जो संलग्न छ उनीहरूले कहिल्यै पनि लज्जाबोधको महसुस गरेनन्।
गोर्खाका किसानले बाँदरले बाली खाएको क्षतिपूर्ति सरकारले दिनुपर्छ भनेको खबर उज्यालो अनलाइनमा पढेर दीपक पोखरेल भन्नुहुन्छ, कतै मकै सक्ने कतै देश सक्ने। आखिर भ्रष्टाचार गरेर राज्यकोषको ढुकुटी रित्याउने नेताले दुःख गरेर किसानले उब्जाएको खेती बाँदरले नष्ट गर्दा क्षतिपूर्ति दिँदा फरक पर्दैन।
मलेसियामा गम्भीर मुद्दा लागेका इलामका भीमबहादुर नेपालीले सफाई पाएर स्वदेश फर्किएको खबर उज्यालोमा पढेर विष्णु प्रसाद धिताल भन्नुहुन्छ, केही काम गरेन भनेर आलोचना भइरहँदा मलेसियाको नेपाली दूतावासले यो काम चाहिँ राम्रो गर्यो। आगामी दिनमा पनि अलपत्र परेका र बिना कारण जेल परेका नेपाली नागरिकको दूतावासले उद्धार गरोस्।
उज्यालोको फेसबुक पेजमा विनोद पाण्डे लेख्नुहुन्छ, आरक्षण जातको आधारमा होइन वर्गको आधारमा हुनुपर्छ, किनकि सबै दलित गरीब हुँदैनन् अनि सबै बाहुन छेत्री धनी पनि हुँदैनन्।
सत्ता हस्तान्तरणमा ढिलाइ गरेको नेपाली कांग्रेसलाई ट्वीटरमा रुद्र कण्डेल सुझाव दिनुहुन्छ, अलिकति पनि नैतिकता हुने हो भने बहुमतको कदर गर्दै वाम गठबन्धनलाई सरकार हस्तान्तरण गर्दा प्रधानमन्त्री शेरबहादुर देउवालाई कुनै घाटा हुँदैन, बरू यसरी कुर्ची ओगटेर बस्नु, आफ्नै नैतिकताको ख्याल नगर्नु हो।
अनि फेसबुकमा रामप्रसाद पाण्डे भन्नुहुन्छ, 28.62% नेपाली नागरिक अझै गरिबीको रेखामुनि रहेको तथ्याङ्क बाहिर आएको छ। 1-2 वर्षमा यो अवस्था सुधार गर्न पनि सकिन्छ। राजनीतिक खिचातानीका लागि जोडबल गर्नुभन्दा नागरिकको आधारभूत आवश्यकता पूरा गरी विश्वमै नमूना देशका नागरिक हुनेतिर लाग्ने हो कि?
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मदन पौड्याल र विष्णु विश्वकर्मा। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ।
स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ।
विशेषताहरू,
शान्त वातावरणमा बालकदेखि वृद्धसम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा,
मोडुलर अपरेशन थिएटर,
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा,
आईसीयु सीसीयु एनआईसीयु को व्यवस्था,
सिटी स्क्यान सेवा,
24 घण्टा चिकित्सकीय सेवा,
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छानामुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट, रिङ रोड, ललितपुर।
फोन नम्बर 01-5550-197, 5550-198, 5552-227।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार पुरानो बस पार्क नजिकै, फोन 01-424-6024।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की, फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtieye.org, अन्य शाखाहरू विश्व ज्योतिमल जमल, चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंजमा पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। लागू औषध ओसार पसारको आरोपमा मलेसियामा जेल परेका इलामका भीमबहादुर दियालीलाई नेपाली दूतावासले घर फर्काएको छ। सुरक्षा गार्डका रूपमा काम गर्ने दियाली 9 महिना अगाडि लागू औषध ओसार पसारको आरोपमा मलेसियामा पक्राउ परेका थिए। यस्तै घर फिर्ती केन्द्रमा रहेका सिराहाका किशुनदेव महतोलाई पनि घर फर्काइएको छ। मलेसिया स्थित दूतावासको पहलमा 2 वर्षदेखि केन्द्रमा रहेका महतोलाई स्वदेश फर्काइएको हो।
बाजुराको गौमूल गाउँपालिका 4 स्थानीय भुवा पर्वमा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका कार्यकर्ता बीच झडप भएको छ। झडपमा 8 घाइते भएका छन्। राजनैतिक विषयलाई लिएर द्विपक्ष बीच झगडा भएको स्थानीयले बताए पनि घटनाको यथार्थ विवरण भने प्राप्त भइ नसकेको प्रहरी उपरीक्षक हरि ओलीले बताउनुभयो।
गोर्खाका किसानले बाँदरले बालीनालीमा क्षति पुर्याएमा राहत पाउनुपर्ने माग गरेका छन्। अन्य जनावरले कृषि बालीमा क्षति पुर्याउँदा सरकारले राहत दिने, तर बाँदरले क्षति पुर्याउँदा भने राहत नदिएको गुनासो गर्दै किसानले निर्देशिका परिवर्तन गरेर राहत पाउनुपर्ने माग गरेका हुन्। वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकामा 14 प्रजातिका वन्यजन्तुले असर पुर्याएमा मात्रै राहत रकम दिने व्यवस्था छ। तर निर्देशिकामा उल्लेख गरिएका वन्यजन्तु भन्दा पनि रातो बाँदरले धेरै क्षति पुर्याएकोले क्षतिपूर्ति पाउनुपर्ने गोर्खा नगरपालिका वडा नम्बर 10 वडाध्यक्ष देवीबहादुर बस्नेतले बताउनुभयो।
अलैँचीलाई रोगबाट जोगाउन इलाममा कृषक पाठशाला शुरू गरिएको छ। इलामका 18 रोगका कारण अलैँची सखाप भएको भन्दै उन्नति समावेशी वृद्धि कार्यक्रमले कृषक पाठशाला शुरू गरेको अलैँची विज्ञ शिवलाल कार्कीले जानकारी दिनुभयो। 18 गाउँमा शुरू भएको पाठशालाबाट 540 किसान लाभान्वित हुने भएका छन्। कृषक पाठशाला कार्यक्रम 10 महिनासम्म चल्नेछ।
डोल्पाको गौचर वनमा लागेको आगो स्थानीय बासिन्दाले निभाएका छन्। त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गत वडा नम्बर 1 रहेको बस्ती नजिकैको गौचर वनमा 2 दिनदेखि लागेको आगो स्थानीय बासिन्दाको सक्रियतामा निभाइएको स्थानीय नन्दबहादुर साईले बताउनुभयो। आगलागी नियन्त्रणका लागि भिजाइएका कपडा, रूखका हाँगा, कुटो कोदालो सहित गाउँका महिला, युवा, केटाकेटी सबै वनमा पुगेका थिए। आगलागीले चरीचरणका रूपमा रहेको रैबुन, भलखोला हुँदै देचौरसम्मको वन नष्ट भएको छ।
मकवानपुरमा 1 वर्षको अवधिमा 16 बलात्कृत भएको तथ्याङ्क सार्वजनिक भएको छ। इन्सेक मकवानपुरले तयार पारेको तथ्याङ्क अनुसार सन् 2017 जनवरीदेखि अहिलेसम्म 12 बालिका सहित 16 बलात्कार भएको हो। यस्तै 3 बेचबिखन तथा ओसार पसार, 4 बहुविवाह, 1 अपहरण, 1 हत्याका घटना भएको इन्सेकले जनाएको छ।
नेपाल दर्पणमा अब विदेशका खबर। फिलिपिन्समा झण्डै 251 यात्रु सवार एक डुङ्गा दुर्घटना भएको छ। उत्तर पूर्वी प्रान्तको क्वेजनको समुद्रमा भएको दुर्घटनामा 4 ज्यान गएको छ भने 7 अझै हराइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। दुर्घटनामा परेको 240 उद्धार गरिएको सामुद्रिक तटीय सुरक्षा गार्डले जानकारी दिएको बीबीसीले जनाएको छ।
दक्षिण कोरियाको मुख्य शहर मध्यमा पर्ने जोसेन शहरमा रहेको एउटा भवनमा आगलागी हुँदा कम्तीमा 29 ज्यान गएको छ। राजधानी सोलदेखि झण्डै 170 किलोमिटर दक्षिण पूर्वमा पर्ने ठाउँमा रहेको आठतले भवनमा आगलागी भएको हो। आगलागी भएको भवनमा व्यायाम केन्द्र, सार्वजनिक स्नान कक्ष र रेस्टुरेन्ट सञ्चालनमा रहेको अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय संचार माध्यमहरूले जनाएका छन्। मृत्यु भएका मध्ये सबैजना भवनको दोस्रो तल्लामा रहेको अधिकारीहरूले बताएका छन्। आगलागीमा परि अरू 26 घाइते भएका छन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। बंगलादेशमा चलिरहेको 15 मुनिको साफ महिला फुटबल च्याम्पियनशीपमा नेपालले आज भूटानसँग 1-1 बराबरी खेलेको छ। दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका छन्। आज भएको अर्को खेलमा बंगलादेशले भारतलाई 3-0 हराउँदै समूह विजेता बनेको छ। यी दुई टोली बीच आइतबार फाइनल प्रतिस्पर्धा हुनेछ।
एभरेस्ट प्रिमियर लीग क्रिकेटमा आज भएका खेलमा काठमाडौँ किङ्स 11 र भैरहवा ग्ल्याडिएटर्स विजयी भएका छन्। चितवन टाइगर्सले दिएको 143 रनको लक्ष्य काठमाडौँ किङ्सले 4 बल बाँकी छँदै 7 विकेट गुमाएर भेट्टायो। यसअघि आजै बिहान भएको पहिलो खेलमा भैरहवा ग्ल्याडिएटर्सले ललितपुर प्याट्रियट्सलाई 4 विकेटले हराएको छ। ललितपुरले दिएको 142 रनको लक्ष्य भैरहवाले 6 विकेटको क्षतिमा भेट्टायो। भैरहवाका लागि पुनित विष्टले सर्वाधिक 50 रन बनाएका थिए।
धनगढ़ीमा जारी फार वेस्ट पशुपति कप फुटबलको उपाधिका लागि आयोजक फार वेस्ट पशुपति युवा क्लब र पीएएफ अतेरिया क्लब खेल्ने भएका छन्। धनगढ़ी रंगशालामा आज भएको दोस्रो सेमी फाइनलमा न्यू बुद्ध युवा क्लब फुलबारीलाई 8-1 हराएर फार वेस्ट पशुपति फाइनलमा पुगेको हो। फाइनल खेल पर्सि हुनेछ। प्रतियोगिताको विजेताले 5,00,000 रुपियाँ पुरस्कार पाउनेछन्।
र 6 वर्ष अघि सुदूरपश्चिममा पहिलो पटक आयोजना भएको 6 राष्ट्रिय खेलकुद प्रतियोगिताको अन्तिम दिन सुदूरपश्चिमवासीका लागि निकै खुशीको दिन थियो। विभागीय टीमलाई पाखा लगाउँदै सर्वाधिक रूचाइएको फुटबलमा आफ्नो टीमलाई स्वर्ण पदक जिताउने खेलाड़ीहरूले पनि आफ्नो उज्जवल भविष्यको सपना देखेका थिए। तर राष्ट्रिय प्रतियोगितामा स्वर्णधारी खेलाड़ीले न त कुनै क्लबमा स्थान पाए न त राष्ट्रिय टीममा नै कुनै अवसर नपाएका तीनै खेलाड़ीहरूले अहिले फुटबल प्रतियोगिता आयोजना गरेर नयाँ नयाँ खेलाड़ी जन्माइरहेका छन्। कैलालीबाट उज्यालो सहकर्मी नवराज पनेरुको रिपोर्ट।
नखेल्न पाए पनि एउटा सिलेक्सन गरेर एउटा ग्राउन्डमा बोलाइदिए पनि सायद हामीले राम्रो प्र्याक्टिसहरू पाउँथ्यो होला, राम्रो कोच पाउँथ्यो होला, आज हामी अगाडि बढ्थ्यो होला। तर हामीहरूको आश धेरै थियो, हामी यहाँदेखि काठमाडौँ पुगे।
68 राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई फुटबलमा स्वर्ण पदक जिताउन कप्तान खेम राउतको ठूलो भूमिका थियो। फुटबलको स्वर्ण पदक गलामा भिड्दै गर्दा राउतले आफ्नो उज्जवल भविष्यको कल्पना गर्नुभएको थियो। तर उहाँको त्यो कल्पना कहिले नै पूरा भएन। कुनै पनि क्लब तथा टीममा अवसर नपाएपछि उहाँले खेल्न पाउनु भएन र उहाँको खेल जीवन नै रोकियो। प्रतियोगिता नै नभएका कारण आफूहरूले अवसर नपाएको पीड़ा भुलाउन उहाँको टीमले 3 सुदूरपश्चिममा फुटबल प्रतियोगिता आयोजना गरिरहेको छ।
जस्तो ओपनिङको बेलामा म आफै प्रमुख अतिथिदेखि लिएर विशिष्ट अतिथिहरूसँग बस्दाखेरि आफ्नो शरीरै हल्लिन्छ त्यहाँ खेल्दाखेरि तिनीहरूले, अब त्यसको त अब बयानै गर्न सकिन्न।
खेमरावत कप्तान रहेको सुदूरपश्चिमको टोलीमा गोलकिपर हरि बोहरा हुनुहुन्थ्यो। पोस्टमा पर्खाल बनेर उभिने बोहराको खेल जीवनमा पनि पर्खाल नै लाग्यो। राउतले जस्तै अवसर नपाएपछि उहाँले पनि खेल जीवन अघि बढाउन सक्नु भएन। धनगढ़ीमा अहिले चलिरहेको फारोस्ट पशुपति फुटबल प्रतियोगिताको आयोजक संस्था फारोस्ट पशुपति क्लबका महासचिव हुनुहुन्थ्यो उहाँ। मैदानमा खेल चलिरहँदा बोहरा आयोजक भएर व्यवस्थापनमा जुटिरहनुहुन्छ। गोलपोस्ट नजिक बल पुग्दा मैदान बाहिर नै भए पनि बोहराका हातखुट्टा चल्छन्। आफ्नो खेलमा पूर्ण विराम लगाएर खेलाड़ी उत्पादनमा लागेका बोहराका पीड़ा शब्दमा पनि बयान गर्न सकिँदैन।
आफूलाई पनि खेल्ने रहर इच्छा पनि हुन्छ, खेल्न पाइएन, आफूले टुर्नामेन्ट गराएर फेरि केटाहरू नयाँ उत्पादन गर्ने, अब माथि केन्द्रसम्म खेल्न पाउँछन् कि भन्ने बाटो मात्रै बनाइदिएको।
6 अघि घुम्रो कपाल भएका डेभिड खड्कालाई दौड़िन कसैले पनि जित्न सक्दैन थिए। त्यसैले 6 राष्ट्रिय खेलकुद प्रतियोगितामा आफ्नो टीमलाई स्वर्ण जिताउन खड्का कहिले मैदानको ओल्लो छेउ त कहिले पल्लो छेउ पुग्नुहुन्थ्यो। अहिले फारोस्ट पशुपति फुटबल प्रतियोगिता चलिरहँदा उहाँ त्यसै गरी दौड़िरहनुहुन्छ, तर दौड़िने ठाउँ भने फेरिएको छ।
अहिले पनि हामीले खेल्ने रहर हो, खेलिराख्नु मन लागिराखेको हुन्छ, तर गेमै नहुने, न संघ थ्रुबाट हुने न परिषदहरूबाट हुने, अब आफू अब खेल्न नपाइसकेपछि बन्द हामीले नै बन्द एउटा क्लब स्थापना गरेर गर्नुपर्छ भन्ने कुराहरू हामीलाई सोचमा आएर गर्यौँ हामीले।
2068 स्वर्ण पदक जित्दा सुदूरपश्चिमको टीमबाट कम्तीमा पनि 2-4 खेलाड़ीले राष्ट्रिय टीममा स्थान बनाउलान्, अरू 2-4 काठमाडौँका ए डिभिजन क्लबमा स्थान पाउलान्, त कसैले सेना पुलिस जस्ता टीममा स्थान पाउलान् भन्ने आशा थियो। तर त्यो आशा पूरा भएन। टीम नै भए पनि देशका अरू कुना काप्चामा हुने फुटबल प्रतियोगितामा पनि टीमले स्थान पाउन हम्मे हम्मे भयो। त्यसपछि स्वर्ण जित्ने खेलाड़ीको टीमले 2072 फारोस्ट पशुपति क्लब गठन गर्यो। त्यो क्लबले आयोजना गरेको फुटबल प्रतियोगिताको तेस्रो संस्करण अहिले धनगढ़ीमा भइरहेको छ। स्वर्णधारी फुटबल खेलाड़ी आफूले खेल्न नपाए पनि अहिले अरूले खेलेको हेरेर रमाइरहेका छन्। 6 सुदूरपश्चिम टीमका कप्तान रहेका फारोस्ट पशुपति क्लबका अध्यक्ष खेम रावत।
पहिलो फारोस्ट पशुपति कप 1,00,000 स्टार्ट गरेको, त्यसपछि दोस्रो संस्करण, त्यसपछि तेस्रो संस्करणमा पुगेछौँ हामी अहिले।
खेल सम्बन्धी रिपोर्टसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
निर्वाचन आयोगले आज प्रदेश सभाको समानुपातिक तर्फको सीट बाँडफाँड गर्न सकेन। प्राविधिक काम नसकिएकोले भोलि मात्र दलले पाएको सीट निर्धारण गर्ने आयोगको भनाई।
मानव बेचबिखनको आरोपमा नुवाकोट दुप्तेश्वर एकका वडाध्यक्ष पक्राउ। वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे सहित तीनजना धरोटीमा रिहा।
उच्च रक्तस्राव हुँदा बाजुरामा एक सुत्केरीको ज्यान गयो। समयमै स्वास्थ्य चौकी पुर्याउन नसक्दा ज्यान गएको स्वास्थ्य कर्मीको भनाई।
दक्षिण कोरियामा एक भवनमा आग लागि हुँदा 29 जनाको ज्यान गयो, 26 जना घाइते।
र 15 वर्ष मुनिको महिला साफ च्याम्पियनसिपमा नेपालले भूटानसँग बराबरी खेल्यो। ईपीएल क्रिकेटमा आज काठमाडौँ र भैरहवा विजयी।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै अर्जुन पोखरेल र रुबिना श्रेष्ठ पनि विदा हुन्छौ। नमस्कार।